यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मुलुकमा प्रजातन्त्र स्थापनाको लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा आजदेखि शहीद सप्ताह मनाइदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध सहकारी प्रकरणमा रूपन्देही जिल्ला अदालतमा थुनछेक बहस शुरू र पेरिस सम्झौताबाट अमेरिका फिर्ता हुने घोषणा भएसँगै जलवायु परिवर्तन निकायलाई वित्तीय सहयोग गर्ने अर्बपति माइकल ब्लूमबर्गको घोषणा। समाचार अब विस्तारमा। मुलुकमा प्रजातन्त्र स्थापनाको लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा आजदेखि शहीद सप्ताह शुरू भएको छ। प्रत्येक वर्ष माघ 10 गतेदेखि 16 गतेसम्म अमर शहीदलाई स्मरण गरी शहीद सप्ताह मनाउने गरिन्छ। शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएको टेको स्थित उहाँको शालिगमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगल लगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले माल्यार्पणका साथै श्रद्धांजली अर्पण गर्नुभयो। विक्रम सम्बत 1950 बनारसमा जन्मनुभएका शुक्रराज शास्त्री धार्मिक गतिविधि मार्फत जहानिया शासन विरूद्ध जागरण अभियानमा सक्रिय हुनुहुन्थ्यो। उहाँलाई काठमाण्डुको इन्द्रचोकबाट पक्राउ गरी जेलमा राखिएको थियो। राणा सरकारले उहाँलाई 1997 माघ 10 गते टेकु पचली स्थित खरीबोटमा झुण्डाएर मृत्युदण्ड दिएको थियो। शास्त्रीको श्रद्धांजली सभा भएको उक्त स्थानलाई 2035 तत्कालीन काठमाण्डु नगर पञ्चायतले शिलालेख राखी संरक्षण गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डको रूपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनु भएको छ। राष्ट्रपति पौडेलले जिल्ला समन्वय समितिका प्रमुख एवं उपप्रमुख र जिल्ला समन्वय समिति महासंघ नेपालका पदाधिकारीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा यस्तो बताउनु भएको हो। राष्ट्रपति पौडेलले बजेट योजना र कार्यादेश अनुसार काम भए नभएको अनुगमन र समन्वय गर्ने काममा भूमिका र क्रियाशीलता बढ़ाएर राज्यको ध्यान आकर्षित गर्न पनि आग्रह गर्नुभयो। आफ्नो भूमिकालाई आफै क्रियाशील र जागरूक भएर प्रभावकारिता बढ़ाउन पनि समन्वय समितिका प्रमुखहरूलाई आग्रह गर्नुभयो। नेपाली जनताको लामो संघर्ष त्याग र बलिदानबाट प्राप्त नेपालको संविधानले संघ प्रदेश र स्थानीय सरकारको व्यवस्था गरेको बताउनुहुँदै राष्ट्रपति पौडेलले गाउँपालिका र नगरपालिका बीच समन्वय तथा विकास निर्माण सम्बन्धी काममा सन्तुलन कायम गर्ने गरी अनुगमन गर्ने लगायतको महत्वपूर्ण जिम्मेवारीसहित जिल्ला समन्वय समितिको व्यवस्था गरिएको उल्लेख गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रूपन्देही जिल्ला अदालतमा थुनछेक बहस शुरू भएको छ। हिजो श्रीमती र अधिवक्ताको हाजिर जमानीमा छुट्नुभएका लामिछानेको आज थुनछेक बहस भइरहेको हो। अदालतमा लामिछाने उपस्थित हुनुभएपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रहलाद कुमार योगीको इजलासमा थुनछेक बहस शुरू भएको जिल्ला अदालत रूपन्देहीका श्रेष्ठदार यज्ञमूर्ति गेवालीले जानकारी दिनुभयो। दुवैतर्फका कानून व्यवसायीहरूको बहस सकिएपछि इजलासबाट पूर्वपक्षको लागि थुनामा पठाउने वा धरोटीमा छोड्ने वा साधारण तारिकमा राख्ने आदेश आउनेछ। सुप्रिम सहकारीमा 42 जनालाई प्रतिवादी बनाइएको छ। रगत नथामिने वंशानुगत समस्या हिमोफिलिया रोगको बिरामीलाई निशुल्क औषधि दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गर्नुभएको छ। जटिल किसिमको वंशानुगत तथा पछि समय देखिने यस रोगको उपचारको लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका साथै अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिको लागि राज्य कोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघ मार्फत प्राप्त गर्ने मन्त्रालय अन्तर्गतको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो। नेपालमा हाल करिब 900 जना यस रोगका बिरामी रहेको रूपमा पहिचान भएका छन्। तर विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब 5000 बिरामी रहेको अनुमान गरेको छ। मन्त्रालयले संघीय सरकारी तथा प्रादेशिक तहमा मागका आधारमा औषधि उपलब्ध गराउने तयारी गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देवालले भारतको महाराष्ट्रमा हिजो भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल मार्फत दुर्घटनामा परि नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुखी भएको उल्लेख गर्नुभएको छ। मन्त्री डाक्टर राणाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। मन्त्री राणाले आज बिहान भारतका लागि नेपाली राजदूत र नेपाल स्थित भारतीय राजदूतलाई टेलिफोन सम्पर्क गरी उद्धार तथा घाइतेको उपचारमा तदारूकताका साथ लाग्न भारत सरकार तथा सरकार भएका निकायसँग आग्रह गर्नुभयो। कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको पुरैनी तालमा विभिन्न प्रजातिका चराहरू पाइने गर्दछन्। चराको स्वर्ग भनेर चिनिने पुरैनी तालले जैविक विविधता संरक्षण र चरा पर्यटनको सम्भावनामा समेत विशेष महत्व राखेको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बाकु रिपोर्ट।
कञ्चनपुरको बेलौरी नगरपालिका छ भुराकोट स्थित पुरैनी ताल लगभग 29 बिघा क्षेत्रफलमा फैलिएको छ। यो तालमा कम्तीमा 55 प्रजातिका चरा पाइन्छन्। प्रवासी चराहरू कार्तिकदेखि वैशाखसम्म यहाँ आउने गर्दछन् भने रैथाने चरा वर्षभरि नै रहन्छन्। चराविज्ञ हिरुलाल डगौरा:
हाम्रो अध्ययनले 55 प्रजातिको जलपन्छी यहाँ अहिलेसम्म अभिलेख गरेका छौँ र विश्वकै दुर्लभ प्रजातिको जलपन्छीहरूमा सारस भयो, कैले टाउके हाँस, यी प्रजातिका चराहरू पाउने गर्छ र नेपाल सरकारले वन्यजीव संरक्षण ऐन 2029 अनुसार संरक्षित सूचीमा राखेको चराको प्रजाति सारस पनि यही क्षेत्रमा पाउने गर्छ।
तालको संरक्षणले जैविक विविधता र चरा पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्छ। स्थानीय सरकारले ताल संरक्षणका लागि पर्खाल निर्माण, अतिक्रमण रोकथाम, जलकुम्बी हटाउने र पर्यटकीय पूर्वाधार विकास जस्ता योजना अघि सारे पनि ती योजना कार्यान्वयन हुन सकेका छैनन्। वडा अध्यक्ष भोजराज चौधरीको भनाई यस्तो छ:
ताल संरक्षण गर्नको लागि कार्यपालिकामा कुरा राखेको त्यहाँ विवाद छ भन्ने कुरा आइसकेपछि उहाँहरूको बजेटहरू बन्दा ताल र शोभा तालतिर ढकेल्ने कोसिस गरियो। वडाले पनि संरक्षणको लागि मागहरू फाइलहरू अगाडि बढायो, उपभोक्ता समिति गठन गरियो, तर त्यो कार्य गर्न नसकेको अवस्था भयो।
चराहरूका लागि यो ताल मात्र वासस्थान होइन, चरा अनुसन्धानकर्ताहरू र फोटोग्राफरहरूको आकर्षणको केन्द्र पनि हो। भारतबाट आउनु भएका वन्यजन्तु फोटोग्राफर विक्रम तिवारी:
शिकार तो ह्युमन ही कर रहे हैं, मानव सिर्फ दखलंदाजी बर्ड्स पक्षियों में ना करे तो पक्षियों का संरक्षण बहुत बेहतर हो सकता है।
पुरैनी तालको संरक्षणमा स्थानीय समुदायको पनि महत्वपूर्ण भूमिका रहेको छ। सिद्धेश्वर सहकारी संस्था र विद्यार्थीहरूले जनचेतना फैलाउँदै तालको जैविक विविधता जोगाउन योगदान पुर्याइरहेका छन्। बेलौरीकै विद्यार्थी एवं नेपाल पंक्षी संरक्षण संघ कञ्चनपुरकी उपाध्यक्ष दीपा चौधरी:
हाम्रो यस समुदायका व्यक्तिहरूमा समय समयमा जनचेतनामूलक कार्यक्रमहरू राखिरहेका छौँ र हाम्रो यो ताल तलैयामा फोहोर नफाल्न समय समयमा सरसफाई गर्न आग्रह गरिरहेका छौँ।
तालको पानी सिंचाईका लागि उपयोगी छ र माछा पालनले समुदायको आय वृद्धि गरेको छ। यसलाई पर्यटकीय सर्किटमा जोड्न सकेमा रोजगारी सिर्जना हुनेछ। जैविक विविधता जोगाउन र चरा पर्यटन प्रवर्धनका लागि दीर्घकालीन योजना कार्यान्वयन आवश्यक छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
रिपोर्टपछि बाँकी समाचार। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण विधिसम्मत हुनुपर्ने विषयमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा समितिका सांसदहरू रमा कोइराला, हेमराज राई, सीता मिजार, अमृता देवी अग्रहरी, कृष्ण कुमार श्रेष्ठ लगायतले वैदेशिक रोजगारमा जानेहरूको सम्बन्धित मुलुकमा चेक गर्दा नेपालमा गरेको मेडिकल फेल हुने अवस्था अन्त्य हुनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले स्वास्थ्य जाँच विश्वव्यापी बनाइनुपर्ने मा पनि जोड़ दिनु भएको छ। बैठकमा नेपाल मेडिकल व्यवसाय संघका अध्यक्ष ताराकान्त अरियालले सरकारसँग स्वीकृति लिएका 36 मेडिकल संस्थाले मलेसियाको र 18 संस्थाले मात्रै मध्य पूर्वी मुलुकहरूमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दा अरू मेडिकल व्यवसायीहरू मारमा परेकाले सिन्डिकेट हटाउन आग्रह गर्नुभयो। विगत 16 14,000 कामदारले वैदेशिक रोजगारीमा ज्यान गुमाएको बताउनुहुँदै अध्यक्ष अरियालले वैदेशिक रोजगारमा मृत्यु हुने अधिकांश कामदार तिनै सूचीकृत स्वास्थ्य संस्थाबाट चेक जाँच गराएर गएको पाइएको जानकारी गराउनुभयो। यस्तै संघका महासचिव कृष्ण प्रसाद बजगाईले आवश्यक नीति बनाएर खुल्ला प्रतिस्पर्धाबाट गुणस्तरीय मेडिकल संस्थालाई स्वास्थ्य परीक्षणको जिम्मा दिन आग्रह गर्नुभयो। संघीय निजामती सेवा विधेयकको प्रस्तावनामा संशोधन सहित सर्वसम्मत रूपमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भएको छ। समितिको आजको बैठकले विधेयकको प्रस्तावनामा संशोधन गरी संघीय निजामती सेवाको गठन, संचालन र सेवाको शर्त सम्बन्धी व्यवस्था गरी सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्र प्रति प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ, पेशागत रूपमा सक्षम, सुदृढ सेवामूलक, जनउत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनयुक्त संयन्त्रको रूपमा विकास गर्न वाञ्छनीय भएकाले भन्ने व्यवस्था गरेको छ। बैठकमा सांसदहरूको रायको आधारमा समितिले पारदर्शी, समावेशी, जनउत्तरदायी र प्रविधि मैत्री भन्ने शब्द थप गर्ने निर्णय गरेको छ। छलफलमा नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले समावेशी शब्द राख्नुपर्ने बताउनुभयो। नेकपा एमालेका सांसद रघुजी पन्त, नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडु, राप्रपाका सांसद बुद्धिमान तामाङ, जसपाका सांसद अशोक राईले जनउत्तरदायी र प्रविधि मैत्री शब्द राख्न आवश्यक रहेकोमा जोड़ दिनुभयो। समितिले आजदेखि विधेयकमाथिको दफावार छलफल शुरू गरी संघीय निजामती सेवा गठन संचालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावनामा संशोधन सहित र परिच्छेद एकको दफा एक तीन र चार सर्वसम्मत रूपमा पास गरेको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषदले तीनजना डीन र एकजना निर्देशक नियुक्त गरेको छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर शारदा थपलियाका अनुसार कृषि संकायमा अर्जुन कुमार श्रेष्ठ, भेटनरी संकायमा प्राध्यापक डाक्टर भूमिनन्द देवकोटा र वन संकायमा प्राध्यापक वासुदेव पोखरेल नियुक्त हुनुभएको हो। परिषदले प्राध्यापक डाक्टर निराजन भट्टराईलाई अनुसन्धान निर्देशकको रूपमा नियुक्त गरेको छ। नेपाली गीत संगीतको क्षेत्रमा अलगै पहिचान बनाउन सफल तारा देवीलाई स्मरण गर्दै सम्झनामा तारा देवी सांस्कृतिक साँझ र सम्मान कार्यक्रम गरिएको छ। जमल स्थित सांस्कृतिक संस्थानमा तारा देवी स्मृति फाउण्डेशनद्वारा उहाँको 19 स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा उहाँका लोकप्रिय गीतहरू प्रस्तुत गरिएको थियो। फाउण्डेशनले गीतकार तथा संगीतकारहरू सीके रसाईली, तीर्थकुमारी थापा लगायतलाई जनही 25,000 रूपियाँ सहित सम्मान गरेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट दोस्रो पटक अमेरिका फिर्ता हुने घोषणा गरेपछि अर्बपति माइकल ब्लूमबर्गले आफ्नो फाउण्डेशनले संयुक्त राष्ट्र जलवायु परिवर्तन निकायलाई वित्तीय सहयोग गर्ने घोषणा गर्नुभएको छ। ब्लूमबर्गको यो हस्तक्षेपले संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्जलाई सहयोग पुग्नेछ। यद्यपि अमेरिकाले आफ्नो योगदान रोकेको छ। सन् 2017 ट्रम्प प्रशासनले पेरिस सम्झौताबाट पहिलो पटक फिर्ता लिएपछि ब्लूमबर्गले यूएनएफसीसीसीलाई सहयोग गर्न 1,50,00,000 डलरसम्म दिने वाचा गर्नुभएको थियो। अब खेल समाचार। प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुपर 4 खेलमा विभागीय टोली एपीएफले बागमती प्रदेश विरूद्ध शानदार जीत निकालेको छ। फाफला क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले बागमतीमाथि 10 विकेटले जीत निकालेको हो। टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित 18 ओभरमा 8 विकेटको सेतीमा 42 रन जोड्यो। एपीएफको बलिङ सामु बागमतीका खेलाड़ी टिक्न सकेनन्। बागमतीलाई रोक्ने क्रममा एपीएफका तर्फबाट सुमन विष्टले सर्वाधिक 3 विकेटले प्लेयर अफ द म्याच घोषित भए। झिनो लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रिएको एपीएफले 6.5 ओभरमै लक्ष्य भेटायो। एपीएफको जीतमा ममता चौधरीले 23 र राजमती ऐरीले 14 रनको योगदान दिए। 19 संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन 2025 यही फागुन 3 गते पोखरामा हुने भएको छ। म्याराथनमा स्वदेशी तथा विदेशी धावकले नयाँ रूटमा दौड़न पाउनेछन्। यसपालिको दौड़को शुरूआत पोखरा रंगशालाबाट हुनेछ भने समापन पोखरा 6 मा हुने भएको छ। म्याराथनलाई भव्य बनाउन आयोजक भूतपूर्व खेलाड़ी मंचले नेपालमा 23 उपसमिति र विदेशमा 6 अन्तर्राष्ट्रिय समिति बनाएको छ। अब मौसम। आज देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी न्यूनचापे प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै तराईका धेरै भागमा हुस्सो लागेको छ। आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही कोशी गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भागमा आंशिक बदली हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एक पटक। मुलुकमा प्रजातन्त्र स्थापनाको लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा आजदेखि शहीद सप्ताह मनाइँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध सहकारी प्रकरणमा रूपन्देही जिल्ला अदालतमा थुनछेक बहस शुरू र पेरिस सम्झौताबाट अमेरिका फिर्ता हुने घोषणा भएसँगै जलवायु परिवर्तन निकायलाई वित्तीय सहयोग गर्ने अर्बपति माइकल ब्लूमबर्गको घोषणा। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।